अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड। एनआईसी
एसिया बैंक पनि साथी पनि।
बाँकेको सिक्टा एकैचोटि खोल्दा क्षतिपूर्ति माग गर्दै स्थानीय आन्दोलित। बर्दियामा बाढीले 13,000 बढी विद्यार्थीको किताब बगायो।
दाङमा बाढीले घर बगाउँदा क्रिया गर्ने घर बचेन। जब्दीघाट पुल भाँचिँदा बर्दियावासीलाई धक्का।
नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न ठाउँ अभाव। हप्तादेखिको फोहोर उठेन। बाँकेको बैजनाथ गाउँपालिकाद्वारा 38 करोड बजेट पारित।
र रुकुममा अज्ञात रोगको प्रकोप उपचार गर्न चिकित्सक सहितको टोली पुग्यो। कृष्ण सार एफएम र भिजन टिभीको 30 प्रतियोगिता सुरु। कोहलपुर अडिसनबाट 7 जना छनौट।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा सिक्टा एकैचोटि खोल्दा क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलित। आयोजनाका प्राविधिकले हेल्थचेक राई गरेको आरोपको खबर रहेको छ। कान्तिपुरमा जनक नेपालले लेख्नुभएको, मध्यरातमा 81 घरभित्र बाढी पसेपछि राप्ती सुनारी 3 बैजापुरकी रामपति चौधरी अतालिनुभयो। भेल खाट समय पुगिसकेको थियो। मस्त निन्द्रामा रहनुभएका छोराछोरीलाई हत्तपत्त उठाउनुभयो। बाहिर निस्किँदा पानी कम्मरसम्म थियो। गाउँभरि हल्लीखल्ली सुनियो। केही बेरमै पानी छातीसम्म पुग्यो। उनीहरू उचो ठाउँ नपुग्दै घर भत्कियो। हामी निस्कनु र घर भत्किनु एकै पटक भयो। उहाँले भन्नुभयो, बाढी थपिएछ, नदी नै गाउँ पस्यो। अगैया बजार डुब्न थालेपछि साउन 28 गते मध्याह हल्लीखल्ली मच्यो। राप्ती नदी उर्लेर तल्लो बजार पुगिसकेको थियो। सिक्टा सिँचाइ आयोजनाको बाँधका 18 मध्ये 4 ढोका मात्र खुला थिए। बस्ती डुब्ने स्थिति आएपछि बासिन्दाले गेटमै पुगेर आयोजनाका प्राविधिकलाई गुहारे। प्राविधिक आएर जेनेरेटर चलाई एकैपटक 14 ढोका खोलिदिए। ढोका खोल्न केही ढिला भएको भए अगैया बजार नै पुरै डुब्थ्यो। स्थानीयले भने बिस्तारै खोल्नु पर्दो रहेछ। हतारीले सबै ढोका एकैपटक खोलिदिँदा तल्लो भेगका बस्तीमा क्षति गर्यो। सिक्टाको बाँध खोलेसँगै बैजापुर गाउँमा बाढी पसेको थियो। केही बेरमा सबैभन्दा बढी धेरै कच्ची घर भत्किए। अगैया बजार जोगाउन बाध्य भएर बाँधका सबै ढोका खोल्नु परेको आयोजनाको दावी। यता डुबान घटेपछि बैजापुरवासी पुरानै दैनिकीमा फर्किने कोसिस गर्दैछन्। उनीहरू भत्किएको घरबाट सामान झिक्दैछन्। भिजेका अन्नपात र कपडाहरू सुकाउँदैछन्। यता क्षतिपूर्तिको माग गर्दै स्थानीयहरू आन्दोलित समेत बनेको खबर आजको कान्तिपुरमा जनक नेपालले लेख्नु भएको छ।
साताअघि आएको बाढीले बर्दियामा 13,000 भन्दा बढी विद्यार्थीको पाठ्य पुस्तक बगाएको छ। पाठ्य पुस्तक बगाएपछि उनीहरू पठन पाठनबाट वञ्चित भएका छन्। बर्दियाका केही विद्यालय खुलेका छन्, तर विद्यार्थी रित्तै हात आउनु परेको छ। जिल्ला शिक्षा कार्यालयका अनुसार पाठ्य पुस्तकका साथै पोसाक, कापी, कलम, झोला सबै बाढीले बगाएको छ। ज्यान जोगाउन मुस्किल भयो। घरमा रहेका सबै सामान छोडेर सुरक्षित स्थानमा भाग्दा पाठ्य पुस्तक सहित सबै सामग्री बग्यो। सूर्यगौडी प्राविका सकिल गद्दीले बताउनुभयो। बबई तटीय क्षेत्रका अधिकांश विद्यार्थीको पाठ्य पुस्तक बगेको कार्यालयले जनाएको छ। जिल्लामा कक्षा 1 देखि 12 सम्म 150,000 अध्ययनरत रहेका छन्। कान्तिपुरमा खबर छ।
यस्तै बर्दियाकै बगही घाटको पुल हस्तान्तरण नहुँदै भाँचेपछि बर्दियावासीको विकासको सपना मा धक्का लागेको छ। बर्दिया सदरमुकाम गुलरियाबाट उत्तर बाह्र बर्दिया नगरपालिकाको जयनगर बजार हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने पुल बाढीले भाँचिएपछि स्थानीयले आक्रोशित समेत देखाएका छन्। उनीहरूले ठेकेदार कम्पनीले लापरवाही गरेको भन्दै कारवाही गर्नुपर्ने माग उठाएका छन्। बबई नदीको बगही घाटमा निर्माण भएको पक्की पुल बाढीका कारण भाँचिएपछि बर्दियावासीको विकासको चाहनामा ठेस पुगेको हो। पक्की पुल भाँचिएपछि विकासको सपना टुटेको बाह्रबर्दिया नौ बनगाईका महेन्द्र विष्टले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा यादवाचार्यले खबर लेख्नु भएको छ।
दाङको तुलसीपुर तेह्र फुलबारीको भगवती सुनारको 28 साउनमा आएको बाढीले बगाउँदा ज्यान गयो। स्थानीय दुई खोला घरमा पसेपछि सुनारलाई बगायो, घर सम्पत्ति पनि सँगै लग्यो। खोलाले घर जग्गा सबै बगाउँदा सुनारका परिवारले आफ्नो जग्गामा घरमा बसेर शोक समेत मनाउन सकेनन्। उनीहरू शोक मनाउन पनि सार्वजनिक स्थल खोजेर बस्नु परेको पीडा छ। बाढीका कारण अहिले उनीहरूको न घर छ, न सम्पत्ति, न जग्गा जमिन नै बचेको छ। घरमा बस्ने ठाउँ समेत नभएपछि भगवतीका तीन छोरा अहिले गाउँदेखि धेरै टाढा रहेको मन्दिरमा काजक्रिया गरिरहेका छन्। गोपाल शर्माले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। यस्तै तीन वर्ष अघि दाङको तुलसीपुर बखरियाका शम्भुवादी बबै बाढीको चपेटामा पर्नुभयो। सयौँ नागरिकहरूको उठीवास लगाएको बबै बाढीले शम्भुको बास पनि बढायो। एलानी जग्गामा बनाएको सानो झुप्रो थियो, त्यो बेला पनि बचेन, बच्यो केवल ज्यान मात्रै। बबैले नाङ्गेझार बनाएपछि उहाँ बबै छेउमै त्रिपालको टहरो ठड्याएर गुजारा गरिरहेको थिए। राहतका नाममा राज्यले दिएको त्रिपाल टाँगेर बस्नुभएका उहाँको ओतमा नयाँ त्रिपाल फेरिएन। च्यातिएको त्रिपाललाई सिलाएरै वासस्थानको जोहो गरिरहेकै थिए, तर यसपटक फेरि बाढी आयो, त्यही त्रिपालको ओत पनि बचेन। नागरिक दैनिकमा खबर प्रकाशित छ। उता बाढी पीडितलाई सहयोगार्थ डोटीमा राहत सङ्कलन थालिएको छ। जिल्लामा सङ्कलित 110,370 रुपियाँ प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिएको राहत सङ्कलनका अगुवा धनबहादुर साईले बताउनुभयो। कान्तिपुरमा खबर छ।
बाँकीको बैजनाथ गाउँपालिकाका लागि 38 करोड बढी बजेट प्रस्ताव गरिएको छ। हिजो गाउँपालिकाको प्रथम गाउँसभामा उपप्रमुख शारदा विश्वकर्माले आर्थिक वर्ष 2074-75 लागि 38,30,35,030 रुपियाँ बराबरको अनुमानित बजेट प्रस्ताव गर्नुभयो। कार्यक्रममा उपप्रमुख विश्वकर्माले चालु खर्चतर्फ 5,48,13,460 रुपियाँ, पुँजीकतर्फ 21,93,77,470 रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाको योजना व्यवस्थापनका लागि 18,98,000 रुपियाँ बजेट छुट्याउने प्रस्ताव उपप्रमुख विश्वकर्माले गर्नुभएको थियो। आजको दैनिक नेपालगञ्जमा खबर छ। उता कोहलपुरका 400 बढी व्यवसायीले मापक यन्त्र प्रमाणीकरण तथा दर्ता गराएका छन्। कोहलपुर उद्योग वाणिज्य सङ्घले नापतोल क्षेत्रीय कार्यालय नेपालगञ्जसँगको सहकार्यमा कोहलपुरका विभिन्न स्थानमा सञ्चालन गरेको दर्ता तथा प्रमाणीकरण कार्यक्रममा 401 व्यवसायीले मापक यन्त्र प्रमाणित गराएका हुन्।
अज्ञात रोगको प्रकोप फैलिएको रुकुमा 8 बिस्कोट नगरपालिका 3 खदीमा काठमाडौँबाट चिकित्सकहरूको टोली पुगेर जाँच सुरु गरेको छ। हेलिकप्टर मार्फत शुक्रबार दिउँसो 4 स्वास्थ्यकर्मीहरूको टोली त्यहाँ पुगेको हो। गृहमन्त्री जनार्दन शर्मा प्रभावकरको पहलमा पाटन हस्पिटलका डाक्टर अमित अर्याल, डाक्टर यज्ञराज पोखरेल तथा स्टाफ नर्सहरू मिलन देवकोटा र पुष्पा राई औषधिसहित पुगेका हुन्। टोलीले बिरामीको स्वास्थ्य परीक्षण सुरु गरेको चिकित्सकसँगै खदी पुगेका गृहमन्त्री शर्माका मुख्य सचिव स्वकीय सचिव गोपाल शर्माले जानकारी दिनुभयो। चिकित्सकलाई छाडेर हेलिकप्टर काठमाडौँ फर्किसकेको छ। मनिष खड्काले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
हिजोदेखि रेडियो कृष्णसार एफएमको आउनाचो तीज प्रतियोगिता सिजन 5 र भिजन टेलिभिजनको एकल तीज नृत्य प्रतियोगिता सुरु भएको छ। कृष्णसार एफएमले कोहलपुरमा आयोजना गरेको अडिसनबाट 7 प्रतियोगिताका लागि छनौट भएका छन्। प्रतियोगितामा ग्रिन पिस मावि कोहलपुर प्रथम, रोशनी सिंह ठकुरी द्वितीय र रूपा थारूको समूह तृतीय भएको एफएमले जनाएको छ। त्यस्तै चौथोमा ब्रिज इन्टरनेसनल स्कुल कोहलपुर, पाँचौँमा साइनिङ स्टार मावि पिपरी, छैठौँ स्थानमा बालज्योति मावि कोहलपुर र सातौँमा वर्षा भण्डारी आउनाचो तीज प्रतियोगिताका लागि छनौट भएका छन्। प्रतियोगितामा 25 सहभागिता थियो। उत्कृष्ट 7 प्रथम, द्वितीय र तृतीयलाई क्रमशः 5,000, 3,000 र 2,000 नगद पुरस्कार समेत प्रदान गरिने इभेन्ट संयोजक माधव अधिकारीले जानकारी दिनुभएको खबर आजको दैनिक नेपालगञ्जमा छापिएको छ। पश्चिम डायरीमा उचित राहतको पर्खाइमा रहेका बाढी पीडितहरूको अपेक्षा
सालसालै हामीलाई यस्तै हुन लाग्यो। अन्त त्यतिकामा त हामीलाई पाँच रुपियाँ पनि कतै गराइदिए हामी बस्छौँ भन्ने हामीलाई उचामा छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँकी बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496923, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482063389।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
वर्षाले ओत लाग्न समेत ठाउँ नहुँदा बाढी पीडितहरूको दिनचर्या अझै कष्टकर बन्दै गएको छ। वर्षाका कारण नदी तथा खोलाहरूमा आएको बाढीका कारण अधिकांश ठाउँहरू डुबानमा छन्। सुनौ बाँके, बर्दिया र दाङका बाढी पीडितहरूको अवस्था र सरकारसँगको अपेक्षाका विषयमा एक रिपोर्ट।
बाढीका कारण बाँके, बर्दिया, दाङ लगायत पश्चिम तराईका क्षेत्रमा ठूलो क्षति पुगेको छ। नदी तथा स्थानीय खोलाहरूमा आएको बाढीका कारण अधिकांश ठाउँहरू डुबानमा परेका छन्। घरभित्रको अन्नपात, लत्ता कपडा सबै बाढीले बगाएको बताउनुहुन्छ बाँके राप्ती सुनारी गाउँपालिका वडा नम्बर 2 बाढी पीडित कमला डाङ्गी र सीता सुनार।
राति 1 बजेतिर सुत्यामा अब 81 आउँदाखेरि अब केही थाहै भएन हामीलाई। त्यहाँदेखि अनि छोराछोरी हामी चारजना त पाकिम, अधिकार त सब गयो, केही बच्चा कोही गएको एउटा केही छैन।
घरबार विहीन भएका बाढी पीडितहरू विद्यालय तथा सरकारी भवनमा आश्रय लिइरहेका छन्। प्रत्येक वर्ष सामग्री जोड्ने र प्रत्येक वर्ष बाढीले बगाउने गर्दा उनीहरूले उचित बसोबासको माग राज्यसँग गरेका छन्। घर घरमा भएको अन्नपात सबै बगाउँदा अहिले बाढी पीडितहरू चाउचाउ, चिउरा र बिस्कुट खाएर बसिरहेका छन्। घर सँगसँगै घरभित्र राखिएको अन्नपात सबै बाढीले बगायो, अहिले कहाँ बस्ने भन्ने, के खाने भन्ने चिन्ता आफूहरूलाई परेको छ भन्नुहुन्छ अर्का स्थानीय धर्मा बिक।
भिर्तको पानी केही भइजाला
काटका गर्नु गई भयो त्यहाँबाट गरिकन बच्चाहरूलाई लैयौ ल तर्दै गर्दै अनि त्यहाँबाट बसिसकेपछि गइगयो केही छैन।
बाढीका कारण पीडित बनेका पीडितहरूले दीर्घकालीन बसोबासको माग गरेका छन्। बर्दियामा पनि बाढीले धेरैको घरबारी र अन्नपात बगाएको छ। अझै पनि पीडितहरू सामुदायिक भवन विद्यालय तथा पालको आश्रयमा बसिरहेका छन्। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर 4 का बाढी पीडित नन्नी बिक र जुपलाल बिक
साल सालै हामीलाई यस्तै हुन लाग्यो अन्त त्यतिकामा त हामीलाई 5 रुपियाँ पनि कतै गराइदिए हामी बस्ताम भन्ने हामीलाई उचामा छ। अब साल सालै डुबनाइमा हुन्छौँ हामी साल सालै डुबनाइमा हुन्छौँ
हामीलाई के छ भने छोराछोरीको माया छ माया छ हामीलाई पढाशाल आयो त्यस्तै पढाशाल आयो यस्तै हामी कति हाम्रो छोराछोरी सम्पत्ति जोडौँ तर हामीलाई त्यस्तो मिर्छ छ हामीलाई बस्ने बास चाहियो हेर्नुहोस् गतिलो गरी पानी नआउने ठाउँमा अनि हामीले चाहे मजुर गरी खायो भने दुःख गरी खायो भने जस्तो गरी खायो भने बस्ने बास भएपछि घर भएपछि सबै हाम्रो बस्ने बास हुन्थ्यो हाम्रो परिवार नाति नातिना छोराछोरीले गरिखाने दिए हेर्नुहोस्
त्यो माटो सब हिलो छ त्यो हिलो फाल्नको लागि बच्चा बच्चीहरूको अब केटाकेटीहरू अब जुन जान्छौँ हामी अब यहीँ बसिरहेको छौँ हामीहरू ढिङ्गा बाछा हेर्छौँ यहीँ खाना खान्छौँ अब यहीँ छौँ त बस्ने त अब ठाउँ अब राज्यले के गरिदिने अब हामी बस्ने त समस्या बिन्यो भने त हाम्रो जग्गा जिमी पनि छैन तर एक आधा कट्टा जग्गा छ।
उता अविरल वर्षपछि आएको बाढी र डुबानले दाङमा पनि मानवीय र भौतिक क्षति निम्ति आएको छ। त्यहाँका पीडितहरू पनि उचित राहतको पर्खाइमा छन्। दाङको लमही नगरपालिका 9 अमेलियाका रामबहादुर बिक र लुमा केसी
किशोरले भेट्दैछ अब आँख नगेर केही छैन अब त्यत्तिकै छ यस्तो लालावाला बस्ने ठाउँ छ अब उपकार केही गर्न सकिएको छैन अलिअलि रात दिनुभएको छ सच्चाले खाइया छ मानव मुठी
राति सुत्नै सक्दैन पुरा हात खुट्टा कटकट खाएर तोरी पनि सबै लोक त्यो अहिले घस्ने तेल पनि छैन दुःखै दुःख परा हात धेरै धौबा
बाढी र डुबानबाट बस्नको लागि केही गरौँ भन्ने कुराहरू केही दिन चल्ने छन् तर काम नहुँदा वर्षेनी यही नियति दोहोरिन्छ कि भन्ने आशंका पनि हट्न सकेको छैन। बाढी र डुबानको पीडा एकपटकको होइन तर सरकारी संयन्त्र र सरकारवालाहरूले केही समयपछि भुल्ने गरेका कारण बाढी पीडितहरू बारम्बार पीडित हुनु परेको छ। अब भने स्थानीय तहमा जनप्रतिनिधि आइसकेको अवस्थामा बाढी पीडितहरू भने आशावादी छन्। महाकाली नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष 2074-75 लागि 36,75,15,000 रुपियाँ बराबरको बजेट विनियोजन गरेको छ। चालुतर्फ 11,22,06,000 पुँजीगततर्फ 25,13,09,000 रुपियाँ छुट्याइएको छ। नगरसभामा नगरपालिकाका उपप्रमुख चिनी ओझा गिरीले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। महाकाली नगरपालिका कार्यालयको मुख्य कार्यालय स्थापनाको लागि नगरसभाले 1 करोड रकम विनियोजन गरेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनु भयो। राजेन्द्र भट्टले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
राप्तीको बाढीले विस्थापित गरेको दिनदेखि राप्ती सुनारी 4 लालपुरकी हरिदेवी थापा मगर नजिकैको विद्यालयमा आश्रय लिइरहनु भएको छ। शिविरमा चिउरा चाउचो र बिस्कुट खाएर प्राण बचाउँदै आउनुभएका उहाँ शुक्रबार भने पेटभरि भात खान पाउनुभयो। सधैँ चाउचो र चिउरा खाँदा शरीरले पचाउन सकेको थिएन। उहाँले भन्नुभयो आज बल्ल पेटभर भात खान पाइयो। उहाँ आफ्नी बालबच्चासहित नजिकै रहेको जनभावना प्राथमिक विद्यालयमा बस्दै आउनुभएको छ। दिनहु गाँसको चिन्ताले सताइरहेका बेला लालपुरकै जानकी थापा मगरलाई ढुङ्गा खोज्दा देउता मिले झै भयो। बाढी पीडितको भोक सिद्धार्थ गुरुको भोजन भन्ने शीर्षकमा आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले नेपाल लेखावडी कानुन व्यवसायीलाई काममा रोक लगाएपछि आन्दोलन घोषणा गरेका कानुन व्यवसायी काममा फर्किएका छन्। काम गर्ने क्रममा आफ्नो क्षेत्रबाट भएका गल्ती कमी कमजोरी सच्याएर लैजाने सहमति भएपछि उनीहरू काममा फर्किएका हुन्। दिनेश सुवेदीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
डडेलधुराको अजमेरु गाउँपालिकाका डडेलधुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढी पीडितलाई दिने निर्णय गरेको छ। गाउँपालिका अन्तर्गत सबै जनप्रतिनिधिको एक दिनको भत्ता शिक्षक र कर्मचारीको एक दिनको तलब दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताउनुभयो। उता डोटीमा विकासको गति निकै सुस्त रहेको सुदूरपहाडमा अहिले सडक क्रान्ति चलिरहेको छ। पछिल्लो दशक यता मात्रै सुदूरपश्चिम पहाडका अधिकांश ग्रामीण क्षेत्रमा सडकको ट्र्याक खुलेका छन्। जनताले माग गर्दै योजनामा पनि सडक पहिलो रोजाइमा पर्दै आएको छ। यी सडक निर्माणमा स्थानीय निकाय अन्तर्राष्ट्रियदात्रीय संस्था निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम संसद विकास कोष तथा सडक विभागबाट बजेट उपलब्ध हुँदै आएको छ जसले गाउँ गाउँमा सडकको पहुँच बढेको छ। आजको नागरिकमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्जको फुहर व्यवस्थापनका लागि नगरवासीको सुझाव।
नाखुला राखेर हिँड्न सक्दैन, वातावरण प्रदूषण भइरहेको छ, यसले गर्दा विभिन्न किसिमका रोगहरू फैलिने भइरहेछ, निरीक्षण गरेर फोहोर व्यवस्थापन गर्नको लागि म सुझाव दिन चाहन्छु।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
Hyundai Traffic Safety.
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी Hyundai नेपालको सामाजिक प्रयास।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय भागेश्वरी पोली क्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोली क्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 483 5223।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। करिब एक हप्तादेखि फोहोर नउठाइँदा नेपालगञ्ज नगर नै दुर्गन्धित बन्न थालेको छ। नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका विभिन्न सडक, चोक तथा स्थानमा सङ्कलन भएको फोहोर मैला नउठाइएपछि नगर नै दुर्गन्धित बन्न थालेको हो। नेपालगञ्जको अति व्यस्त सडक, सदर लाइन, एक लैनी जाने गल्ली, रानी तालाब, तरकारी बजार लगायत स्थानमा हप्तोदेखिको फोहोर नउठाउँदा कुहिएर गनाउन थालेको छ। रानी तालाब तरकारी बजार समितिका सदस्य मैफुजुर कबडियाले उपमहानगरपालिकाले फोहोर नउठाउँदा फोहोर कहाँ फाल्ने भन्ने समस्या भएको बताउनु भयो। दैनिक फोहोर निस्कन्छ तर उपमहानगरपालिकाले नउठाउँदा फोहोर कुहिएर गनाउन थालेको छ। उहाँले भन्नुभयो, अन्त कतै व्यवस्थापन गर्ने ठाउँ पनि छैन। दैनिक उपमहानगरपालिकाका पालिका तथा वडा अध्यक्षलाई फोन गर्नै ठिक्क छ। नेपालगञ्ज उपमहानगरपालिकाले भने फोहोर व्यवस्थापनका लागि ठाउँ नभएर फोहोर उठाउन नसकिएको जनाएको छ। सुनौ, नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि नागरिकहरूको सुझावसहित साथी शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
बलबहादुर मल्ल, व्यक्तिहरूलाई हिँड्दाखेरि गन्ध आउने, नाकहरू बन्द गर्नुपर्ने अवस्थाहरू भएको छ। यो चाहिँ तत्काल अब उपमहानगरपालिकाले अब निर्मूल गर्नु पर्यो।
इन्दिरा भट्ट, कहीँ पनि बाटो हिँड्दाखेरि हामी नाक खुला राखेर हिँड्न सक्दैनौँ, वातावरण प्रदूषण भइरहेको छ, यसले गर्दा विभिन्न किसिमका रोगहरू फैलिने भइरहेछ, निरीक्षण गरेर फोहोर व्यवस्थापन गर्नको लागि म सुझाव दिन चाहन्छु।
शिवलाल पौडेल, दिनदिन उठाउन पर्यो, एक दिन होइन, दिनदिन उठाएर लगाएर फाल्न पर्यो, गन्ध आउँछ, तपाईँको हाइजा उठ्छ, रोग।
नेपाल यो नगरभरि भित्र चाहिँ कति ठाउँ फोहोर थुपारिएको छ, कोही ठाउँको 10 दिन भइगयो उठेको छैन, कोही ठाउँको 15 दिन भइगयो उठेको छैन। कर्मचारीले अनुगमन गरे भने बल्ल उनले थाहा हुन्छ, नत्र त्यसै त अब कर्मचारी वाल्मीकिसँग सिपरले त भनिहाल्छ कि मैले उठाएर फाइलिसके, महामारी फैलिने जस्तो अवस्था आएको छ।
माया विषय हो, नगरपालिकाले नियमित अनुगमन गर्नु पर्यो, अनि फोहोरले गर्दाखेरि जनताले नाक थुनेर हिँड्न पर्ने अवस्था छ, त्यसमा सधैँ आएर फोहोर उठाउनु पर्यो, कर्मचारीले पनि हेर्नु पर्यो उठेछ कि उठे छैन, नियमित अनुगमन हुनु पर्यो, उठेको छैन तुरुन्तै उठाउन लगाउनु पर्यो।
जिल्ला अस्पताल जाजरकोटमा दुई तीन वर्ष अघिसम्म एक्सरे भिडियो एक्सरे अक्सिजन सिलिन्डर लगायत उपकरण प्रयोगमा थिएनन्। उपकरण मात्र होइन, उपचारको लागि अस्पताल पुगेका बिरामीलाई मेडिकल अधिकृत फेला पार्न समेत कठिन थियो। जिल्ला अस्पतालमा ज्वरोका बिरामीले पनि उपचार गर्न पाउने अवस्था थिएन। ज्वरो निमोनिया लगायतका बिरामी तथा सामान्य छुत्केरी उपचारका लागि चौरजहारी सुर्खेत र नेपालगञ्ज अस्पतालमा धाउन बाध्य थिए। दुई वर्ष यता भने जाजरकोट अस्पताल लगायत तीन दर्जन स्वास्थ्य संस्थामा सामान्य उपचार नआउने अवस्था टरेको छ। सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी औषधि र उपकरणको उपलब्धता बढेको जिल्ला स्वास्थ्य प्रमुख धीरजङ शाहले बताउनुभयो। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
वैदेशिक रोजगारीमा जाने युवा दर घटाउन सरकारले विभिन्न किसिमका अनुदान कार्यक्रम लागू गरे पनि बैतडी जिल्लामा विदेशिने युवाको संख्या घट्न सकेको छैन। बढी आमदानी नहुनु, जनचेतनाको अभाव, विदेशप्रतिको आकर्षण र अनुदानको रकम राजनीतिक भन्सुनका आधारमा वितरण हुनु लगायतका कारणले विदेशिने युवाको संख्यामा कमी आउन नसकेको नागरिकमा खबर रहेको छ। उता कैलालीको मोहना पुलदेखि अतरिया चौकसम्मको मोहना अतरिया छ लेन सडक निर्माणको कार्य सुरु भएको पश्चिम टुडेले खबर छापेको छ भने यता कोहलपुर नगरपालिका बारास्थित सृजना सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको भ्यू टावरबाट हालसम्म 40,000 जनाले अवलोकन गरेका छन्। दुई वर्ष अघि निर्माण गरेको भ्यू टावरबाट अवलोकन गर्न खास गरी स्थानीय र बाहिरी पर्यटक आउने गरेको उपभोक्ता समूहले जनाएको छ। उता दलित सेवा संघद्वारा सञ्चालित रेडियो प्रतिबोध एफएम कोहलपुरलाई शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। यता बाँकी राप्तीपारी 5 बिनौनाको आलीनगरमा एक दिने स्वास्थ्य शिविर हिजो सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी बाँकी जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता हिजो सम्पन्न भएको खबर आजको मिसन टुडेमा छापिएको छ। यता बर्दियामा आधुनिक प्रविधिको माध्यमबाट सबै विषयवस्तुमा जानकारी दिलाई युवा तथा बालबालिकाको बौद्धिक विकास गराउँदै आएको कालिका सामुदायिक पुस्तकालयले बढियाताल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि सञ्चारकर्मी शिक्षक तथा खेल प्रशिक्षकलाई हिजो एक कार्यक्रमका बीच सम्मान गरेको खबर पनि आजको मिसन टुडेमा छापिएको छ। यता रोल्पामा सुवर्णवती गाउँपालिकामा स्वास्थ्य समीक्षा तथा पूर्व योजना तर्जुमा गोष्ठी सुरु भएको खबर आजको नागरिकमा छापिएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। स्थानीय तहहरूले यति बेला नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरिरहेका छन्। स्थानीय तहले नीति तथा कार्यक्रमहरू बनाउँदा दिनुपर्ने प्राथमिकताका विषयमा नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 21 अनिल शाहीको विचार।
राप्ती बारीको क्षेत्रहरूमा सबै गाउँहरू डुबानमा परिरहेका छ, सबै बेघर भइरहेका छन् र तिनीहरूलाई राहत पुगिराखेको छैन र किमचन नेताहरू हुनुहुन्छ नि उहाँहरूलाई के भन्न चाहन्छु भने जस्तै जनताले हजुरहरूलाई स्वेच्छाले जितेर पठाएको छ त्यस्तै गरी राहत सामग्रीहरू वितरण गराउनु पर्यो र ढिला सुस्ती गराउनु भएन। बाढी पीडित भएको व्यक्तिहरूलाई सहयोग र राम्रो ठाउँमा उचित ठाउँमा व्यवस्था मिलाइदिनु पर्यो बस्नको लागि। नेपालगञ्जको महानगरपालिका हेर्दाखेरि जस्तो सोचेको थियौँ त्यस्तो अहिले पाइराखेको छैन। जहाँ हेर ढाल निकास भएको छैन, सबै फोहोर जमा भइरहेको छ, 10-10 दिनसम्म फोहोर उठेको छैन। आज मैले नर्सिङको अगाडि जाँदाखेरि त्यहाँ पानी र खचाखच नालाहरू भरिएको छ, 10 दिन भयो यो यहाँको किमचन निकास भएको छैन, बाटोहरू बिग्रेको छ र किमचन ठाउँ ठाउँमा खाल्टाखुल्टी छ, एक्सिडेन्ट हुने डर भइरहेछ अहिले देखेको छ। त्यसलाई किमचन बढीभन्दा बढी समावेश गर्नु पर्यो भन्न म यही चाहन्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको सिक्टा एकैचोटि खोल्दा क्षतिपूर्ति माग गर्दै स्थानीय आन्दोलित। बर्दियामा बाढीले 13,000 बढी विद्यार्थीको किताब बगायो।
दाङमा बाढीले घर बगाउँदा क्रिया गर्ने घर पनि बचेन। जब्दीघाट पुल भाँचिँदा बर्दियावासीलाई धक्का।
नेपालगञ्ज उपमहानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न ठाउँ अभाव। हप्तादेखिको फोहोर उठेन। बाँकेको बैजनाथ गाउँपालिकाद्वारा 38 करोड बजेट पारित।
र रुकुममा अज्ञात रोगको प्रकोप, उपचार गर्न चिकित्सक सहितको टोली पुग्यो। कृष्णसार एफएम र भिजन टिभीको 30 प्रतियोगिता सुरु। कोहलपुर अडिसनबाट 7 जना छनौट।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी कमलसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 3 गते शनिबार अगस्त 19 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।